खुदावन में आपकी सलामती हो। आए हम खुदावन के हजूर झुके इससे पहले के कलाम खुदा की सच्चाइयों उन भेदों को जो हमारी तरबियत और नसीहत के लिए खुदावन ने अपने कलाम में दर्ज किए हैं सीखें। खुदावन के हजूर झुकेंगे। अब ये वक्त है अपनी सारी तवज्जो को खुदावन खुदा की तरफ लगाएंगे। किसी तरह की परेशानी, किसी तरह की फिक्र, किसी तरह का सोच ख्याल हमारे मुखालफ की तरफ से, हमारी गुनाहलुदा फितरत की तरफ से अगर हमें परेशान कर रहा है तो अपनी सारी तवज्जो को खुदावन की तरफ लगाएं, क्योंकि अब ये वो वक्त है कि हम उसकी प्रस्तुति शुरू और सच्चाई से करें। सो इस बात को जहन में रखते हुए खुदावन के हजूर झुकेंगे और अपनी अपनी हालत को जांचेंगे खामोशी में। खुदा बाप, तेरा कलाम जिंदा और मौसर और हर धोधारी तलवार से ज्यादा तेज है। हम तेरा शुक्र करते हैं कि जो तेरा कलाम हमारी जान, रूह और बांध बांध और गूदे गूदे को जुदा करके गुजर जाता है और हमारे दिलों के ख्यालों को, अरादों को बाखूब जानता है। खुदा बाप, आज इस वक्त जैसे हम तेरे कलाम का मुतालिया करने वाले हैं, मौजूदा ईमानदारों के लिए और जो मुस्तकबिल में सुनेंगे, तेरी हिकमत दनाई चाहते हैं अपने मुल्क के लिए, ग्रेस बाइबल चर्च की तमाम जरूरियात के लिए। खुदावंद, तेरी मर्जी, तेरे बरकत वाले हाथ को चाहते हैं और हम तेरा शुक्र करते हैं कि तेरा हाथ छोटा नहीं हो गया कि बचा ना सके। तेरा हाथ खुदावंद खुदा हर वक्त तेरे लोगों के लिए बड़ा रहता है। तू हमारी जरूरत के मुताबिक खुदावंद खुदा हमें खुदावंद खुदा चीजें मुहैया करता है। आज जो कुछ भी सीखें हम सब के लिए भलाई का बायस हो, अपने मुल्क के लिए, तमाम ईमानदारों के लिए। खुदावंद तेरी खुदावंद खुदा हिकमत और दनाई चाहते हैं ताकि हर कोई अपने आप को तेरे हवाला करे, तेरे सपुर्द करे और रोज तेरे कलाम को सीखने वाला बने ताकि तेरी पहचान और तेरे इरफान में बढ़े। यीशु मसीह के नाम में ये दुआ मांगते हैं, आमीन। मेरे साथ निकाले नए अहदनामों में से लूका तबीब की मार्फत लिखी गई खुदावंद यीशु मसीह की अंजील, उसका 11वां बाप, 19वें बाप की 11वीं आयत से हम 27वीं आयत की जो तमसील सीख रहे हैं। और हमने खुदावंद के कलाम में से इसमें से बड़ी गहरी सच्चाइयां सीखी। उम्मीद है आपको उनमें से बहुत सी बातें, बहुत से मजमून याद हैं। हमने 11वीं आयत पर सीखा, जब यीशु मसीह यरूशलम के नजदीक था तो शगिर्द और बाकी लोग जो उस वक्त मौजूद थे सोच रहे थे कि यीशु मसीह अपनी बादशाही को कायम करेगा, हमने इसके बारे में देखा। फिर 12वीं आयत को देखा, अमीर आदमी दूरदराज मुल्क को चला के बादशाही हासिल करके आए। फिर हमने 13वीं आयत पर बहुत ज्यादा वक्त गुजारा और हम मसलसल तौर पर 13वीं आयत की बुनियाद पर उन सच्चाइयों को सीख रहे हैं जिसमें हमने देखा कि हर एक ईमानदार मसीह यीशु में शाही काहिन है, मसीह यीशु में शाही एलची है। जैसे मैंने आपको पहले सिखाया, शाही काहिन यानी कि हर एक ईमानदार अब ये दर्जा, अब ये हालत, अब ये मुकाम रूहानी तौर पर मसीह की रासबाजी में रखता है कि खुदा के तख्त उसके तख्त के पास जब चाहे जा सकता है, अपनी दरख्वास्त, अपनी मनाजात उसके साथ बातचीत कर सकता है। यह है शाही काहिन। और हम सब ईमानदारों को बाइबल मुकद्दस शाही काहिनों का फिरका कहती है। फिर शाही एलची यानी के उस बादशाहों के बादशाह की नुमाइंदगी करने वाले लोग, सुलह का पैगाम देने वाले लोग के बनीनू इंसान, जो के बेशक जब कोई भी लड़की लड़का इस जमीन पर पैदा होता है वो जिस्मानी तौर पर जिंदा होता है लेकिन रूहानी तौर पर मुर्दा पैदा होता है, खुदा से अलहदगा, खुदा के जलाल से महरूम। इसीलिए खुदावंद बाइबल मुकद्दस में कहता है कि शाही काहिनों के फिरका में से जो हमें दूसरा बड़ा हुक्म और एजाज मिला है वो है एलची, के उन दम तोड़ उन खोए हुओं को इस दम तोड़ती हुई दुनिया में उन लोगों को जो खुदा से अलहदा है, जो मौत का शिकार है, उन्हें बताएं कि एक ही रास्ता है इस हलाकत और इस मौत से बचने का, और वो है खुदावंद यीशु मसीह पर ईमान लाना। सिर्फ और सिर्फ ईमान के बायस निजात मुमकिन है। निजात को हम कमा नहीं सकते, निजात के लिए हम काम नहीं कर सकते, क्योंकि ये खुदा की बख्शिश है। और हमने इस पर सीखा था कि यीशु ने कहा कि मेरे वापस आने तक लेन देन करना। इन दो बड़े अजाजों के साथ, शाही काहिन और शाही एर्ची होते हुए जो बड़ा हक मिला है, इसके साथ एक जिम्मेदारी का एहसास, एक जिम्मेदारी की यहां पर बात हमें नजर आती है कि हर एक ईमानदार को जिम्मेदारी दी गई है। और जब जिम्मेदारी किसी को दी जाती है, उसके साथ फिर हिसाब लेने का तीसरा जो कदम या प्वाइंट आता है वो क्या है? किसी को जिम्मेदारी देने के बाद उससे हिसाब लिया जाता है कि जो कुछ तुम्हें दिया गया उससे तुमने क्या किया। और इसी बात को हम सीख रहे हैं कि जब तक हम इस जमीन पर जीते हैं, हमें मसीह के लिए जिंदगी गुजारना है, मसीह के बारे में सीखना है, मसीह में कायम रहना है। और मैंने 14वीं आयत के बारे में आपको मुख्तसर बताया, ये गैर ईमानदार हैं जिन्होंने उस वक्त, अब और आने वाले वक्त में खुदावंद यीशु मसीह को रद्द किया और करेंगे और करते रहेंगे। ये वो लोग हैं जो यीशु मसीह से अदावत और उससे कहते हैं कि हम नहीं चाहते कि तू हम पर बादशाही करे। सादा लफ्जों में, हम नहीं चाहते कि हम तेरी मुख्तारी में, हम तेरे किए काम में, हम तेरे उस इंतजाम के बायस जो सलीब के बायस बनी हुई इंसान का कफारा हुआ है उस पर यकीन करें। और ये है 14वीं आयत के वो लोग जो खुदावंद यीशु मसीह पर ईमान नहीं लाते, जिन्हें कहा गया है गैर ईमानदार और हमेशा की जिंदगी से महरूम और हमेशा की आग के क्या हैं। ये वो लोग हैं जो अपनी जिंदगी में यीशु मसीह को रद्द करते हैं, हमेशा की मौत के हकदार, जिसे दूसरी मौत कहा गया है। 15वीं आयत में से हम देख रहे हैं कि जैसा कि हम जमीन पर हैं, ये 15वीं आयत से 26वीं आयत तक का जो मंजर है, ये तीसरे आसमान का मंजर है। जैसे हमने सीखा, कल के लिए माजरा चाहता हूं कि मैंने तीन आसमानों को आपको बहुत से हवाला जात दिए और तीन आसमानों को बयान किया बाइबल मुकद्दस में से। लेकिन आज मैं सोच रहा था कि मैंने बहुत ज्यादा हवाला जात दिए, इसीलिए माजरा चाहता हूं। लेकिन आज मैं चाहता हूं कि हम पहले आसमान के बारे में बड़ी वजाहत के साथ देखें कि पहला आसमान दर हकीकत क्या है, बजाय इसके कि आपको एक ही दफा तीन आसमानों के बारे में बताया जाए। सो 15वीं आयत से 26वीं आयत का जो मंजर है, लूका 19वां बाप, ये तीसरे आसमान का मंजर है जब यीशु मसीह जमीन पर आएगा, कलीसिया आसमान पर उठा ली जाएगी और फिर आसमान पर खुदावंद खुदा के तख्ते अदालत के सामने, जैसा हमने पहले भी देखा दूसरा करंथियों 5 बाप उसकी 10 आयत के मुताबिक, के हर एक ईमानदार का हाल जाहर किया जाएगा। अदालत के सामने क्या किया जाएगा? हाल जाहर किया जाएगा उनको बदला देने के लिए, उन्होंने जो जिंदगी गुजारी है, उन्होंने जो दुखों जो मुसीबतों का सामना किया है। और हमने इस पर बड़े गहरे तौर पर, वाजिया तौर पर कलाम में से सीखा है कि अगर हम दुख उठाते हैं तो आसमान पर हमारे लिए अजर है। हम जैसा भी इस जमीन पर काम करते हैं ईमानदार होते हुए, हमारे काम की बुनियाद पर हमें अजर मिलेगा। और उसमें हमने देखा था, आप पानी पिला सकते हैं किसी ईमानदार को, आप अपना अजर नहीं खोएंगे। चर्च की खिदमत, सफाई के वसीला से, शुक्रगुजारी देने के वसीला से, किसी को हौसला अफजाई करने के वसीला से, वगैरह वगैरह हमने इस पर देखा। सो आज मैं चाहता हूं कि हम पहले आसमान पर क्या करें, गौर करें। जैसा कि बाइबल मुकद्दस के मुताबिक तीन आसमान हैं, मैंने आपको बताया तीन आसमान हैं, 7 आसमान नहीं, 3 आसमान। पहला आसमान जिसे एटमॉस्फियर कहा गया है, जो इंग्लिश का लफ्ज है, इसका मतलब है फिजा, आकाश, बादलों की गर्द, जहां से बारिश होती है, यहां पर हवा के परिंदे उड़ते हैं। आज हम सिर्फ पहले आसमान पर गौर करेंगे। यह है पहला आसमान जिसे कहा गया है, जिसे हम अपनी आंखों से देख सकते हैं। दूसरा आसमान जहां पर अबलीस और उसकी सारी शरारत की रूहानी फौजें और वो तमाम बदरू हैं जो उसके मुतहद हैं, जो ईमानदारों को परेशान करती हैं, जो ईमानदारों के रास्तों में क्या डालती हैं, बहुत सी रुकावटें डालती हैं, ताकि ईमानदार बाइबल मुकद्दस को ना सीखें, ईमानदार सुस्त हो जाएं, लाचार हो जाएं, लापरवाह हो जाएं और बाइबल मुकद्दस को और यीशु मसीह को और मसीही जिंदगी को अपनी जिंदगी में क्या करें, अनदेखा करें। दुनिया की ख्वाहिशों में अबलीस की वो तमाम ख्वाहिशात क्या करती हैं, ईमानदारों को मुबतला करती हैं, और उनका डेरा और उनका ठिकाना क्या है, वो अबलीस पहले आसमान पर भी उसका ठिकाना है और पहले आसमान पर उसकी बुदरूहें चलती फिरती नजर आती हैं, जिसे जमीन कहा गया है, जिसे बाइबल मुकद्दस कहती है कि वो इस मौजूदा जमीन पर एक क्या है, हाकम के तौर, यानी कि उसे इस दुनिया का खुदा कहा गया है, और दूसरे आसमान पर उसका ठिकाना है, और हम ये दूसरे आसमान की बात कर रहे हैं। तीसरा आसमान खुदा का तख्त, जहां पर यीशु मसीह बैठा हुआ है, जहां पर ईमानदारों को क्या दिया जाएगा, अजर दिया जाएगा, और ईमानदार अब्दियत के लिए वहां पर जिंदगी गुजारेंगे, जिसे यीशु मसीह ने यूहन्ना की इंजील 14वें बाब में कहा है कि मेरा जाना जरूर है, कि जब तक मैं ना जाऊंगा, जब तक मैं ना जाऊं और जगह ना तैयार करूं, यीशु मसीह बात कर रहा है तीसरे आसमान की, जहां पर उसका तख्त है, ताकि जब मैं वापस आऊं तो तुम्हें भी अपने साथ ले लूं, जहां मैं हूं तुम भी हो। सो यह है तीसरे तीन आसमानों का मुख्तसर सा खुलासा, लेकिन हम इसकी गहराई में जाएंगे। आज सिर्फ हम पहले आसमान के बारे में सीखेंगे। बाइबल मुकद्दस के मुताबिक, जैसे मैंने कहा, तीन आसमान है, ना के सात आसमान। मेरे साथ हवाला देखें पहले आसमान से मुतल्लिका। आप सोच रहे होंगे क्यों हमें ये जरूरत पड़ी कि हम इन तीन आसमानों के बारे में मुतालिया करें। ये जरूरत है आज दुनिया भर में। आज बहुत से ईमानदार इस सच से वाकिफ नहीं है, बहुत से ईमानदार इससे वाकिफ नहीं है, उनको इसके बारे में इलम नहीं, इसीलिए ये जरूरी है। और ये हमारे मुतालिया के दरमियान तीसरे आसमान से तल्लक रखने की बात है, कि आसमान पर, तीसरे आसमान पर ईमानदार हमेशा की जिंदगी गुजारेंगे। सो तीसरे आसमान से मुतलका हमें पहला और दूसरा आसमान जानने की जरूरत है कि क्या है। सो ईमाल उसका 14वां बाप उसकी 17वीं आयत को मेरे साथ निकालें। यहां पर खुदावंत का बंदा पालूस सूल, जब वो लुस्त्रा में था तो उसने क्या किया, एक आदमी को क्या दी जो लंगड़ा था जन्म का, उसे शफा दी, तो सब लोग इकट्ठे हो गए और उनकी प्रस्तुति करने लगे, उनके आगे झुकने लगे, और पालूस और सिलास ने कहा कि हम खुदा नहीं कि तुम हमारी प्रस्तुति करो। ये बैकग्राउंड, ये पिछला हिस्सा इस बाब का आपको थोड़ा सा मुख्तसरदा दे रहा हूं, लेकिन हम 17वीं आयत को देखेंगे। 17वीं आयत में पालूस कहता है, तो भी उसने अपने आप को बेगवाह ना छोड़ा। खुदावंद खुदा अपने आप को बेगवाह नहीं छोड़ता, यानी कि वो गवाही रखता है कि उसने बहुत से काम हमारी जिंदगी में किए हैं। आप अपनी जिंदगी में देख सकते हैं कि उसने कभी भी आपको आपकी मुश्किल में तन्हा नहीं छोड़ा। जैसे भी हालात हों, आपने महसूस किया हो कि हम लाचार, मैं लाचार हो गई, लाचार हूं, उसने हमारी लाचारी में हमें कभी तन्हा नहीं छोड़ा, क्योंकि उसने वादा किया है, मैं तुम्हें तन्हा और यतीम ना छोड़ूंगा। उसने कहा कि मैं दुनिया के आखिर तक तुम्हारे साथ रहूंगा, और ये उसी खुदावंद खुदा का वादा है कि मैं तुम्हारे अंदर क्या करता हूं, سکونت کرتا ہوں۔ اور یہ ہے خدا باپ جو کیا کرتا ہے، اپنے کو بیگوانہ چھوڑتا ہے اور گواہی رکھتا ہے۔ اور آپ اپنی زندگی میں بہت سی گواہیاں رکھتے ہیں، ہر روز آپ اپنی زندگی میں اس قادر مطلق خدا کے عجیب کاموں کو دیکھتے ہیں۔ اور پالوس کہتا ہے چنانچہ اس نے مہربانیاں کی اور آسمان سے تمہارے لیے پانی برسایا اور بڑی بڑی پیداوار کے موسم عطا کیے اور تمہارے دلوں کو خوراک اور خوشی سے بھر دیا۔ پہلا آسمان جہاں پر، جیسے میں نے آپ کو بتایا، اس کے لیے مختلف لفظ استعمال ہوئے ہیں، جیسے انگلش میں سکائی اور ہیون لفظ استعمال ہوا ہے، اسی طرح اردو میں مختلف لفظ استعمال ہوئے ہیں آسمان کے لیے، جسے کہ کہا گیا ہے آسمان، جسے ہوا کہا گیا ہے، جسے فلک کہا گیا ہے، جسے آکاش کہا گیا ہے، جسے بادلوں کی ظاہری کوس کہا گیا ہے، یعنی جہاں سے بارش ہوتی ہے اور جہاں ہوا کے پرندے آپ اڑتے دیکھ سکتے ہیں، جہاں سے اوس پڑتی ہے۔ سو آج ہم پہلے آسمان کے بارے میں ہی سیکھیں گے۔ یہاں پر ہم دیکھتے ہیں کہ پہلا آسمان جس کے بارے میں پالوس بیان کر رہا ہے، خدا کی مہربانی کو ظاہر کرتا ہوا نظر آ رہا ہے۔ اور یہ پہلا آسمان کیا ہے؟ بائبل مقدس کے مطابق پہلا آسمان جب ہم بائبل مقدس میں دیکھتے ہیں تو آسمان، ہوا، فلک، آکاش، بادلوں کی ظاہری کوس، اور کیا ہے؟ جہاں سے بارش ہوتی ہے، جہاں سے اوس پڑتی ہے، جہاں ہوا کے پرندے اڑتے ہیں۔ اعمال 14:17 میں پالوس رسول اس بات کو بیان کرتا ہے، اور پھر ہم جب آسمان کے لیے لفظ دیکھتے ہیں، پیدائش 1 اس کی 26 اور 27 اور 28 اور 29 آیت میں، تو ان آیات میں جو لفظ استعمال ہوا ہے، ہوا کے پرندے، جس کا مطلب ہے یعنی کہ آسمان کے پرندے جو کہ پہلا آسمان ہے، پھر آسمان کے پرندے، اور پھر پیدائش اس کا 2 اس کی 19 آیت میں لفظ پھر دوبارہ استعمال ہوا ہے، ہوا کے کل پرندے۔ پھر پیدائش 2 اس کی 20 آیت میں ہوا کے پرندے لفظ استعمال ہوا ہے۔ پھر پیدائش 7 میں اس کی 23 آیت میں ہوا کے پرندے لفظ استعمال ہوا ہے، اور اس لفظ کا مطلب ہے کہ آسمان کے پرندے، اور اس کا مطلب ہے پہلا آسمان جہاں پر ہوا کے پرندے اڑتے ہیں، جہاں جس آسمان کو آپ ظاہری طور پر اپنی آنکھوں سے دیکھ سکتے ہیں۔ اور ان تمام حوالہ جات میں جو میں نے آپ کو بیان کیے، میرے ساتھ چند ایک حوالہ جات دیکھیں۔ یہ ہے جو حوالہ جات آپ کے ساتھ بیان کرنا چاہتا ہوں، اسے غور سے سنیں، اگر لکھنا چاہتے ہیں تو لکھیں۔ پیدائش 1:26 آیت میں اس کے دوسرے حصہ میں لکھا ہے، اور آسمان کے پرندے، یعنی کہ پہلا آسمان۔ 27 آیت میں ہم دیکھتے ہیں تو یہاں پر ہمیں ملتا ہے لفظ اس کے دوسرے حصہ میں، 27 اور 28 آیت میں، 28 آیت میں معذرت چاہتا ہوں، ہوا کے پرندے اور کل جاندار، پہلا آسمان۔ پھر اس کے بعد ہمیں 30 آیت میں یہی لفظ ملتا ہے، ہوا کے کل پرندے۔ پھر پیدائش 2 اس کی 19 آیت، ہوا کے کل پرندے۔ پھر پیدائش 2 اس کی 30 آیت، ہوا کے کل پرندے۔ پھر پیدائش، میرے ساتھ دیکھیں، 7 اس کی 23 آیت، کیا لکھا ہے؟ ہوا کا پرندہ۔ یہاں پر ہم دیکھتے ہیں یہ حوالہ جات، ہوا کا پرندہ یا ہوا کے پرندے، پہلے آسمان سے متعلقہ ہے، جہاں پر خدا نے جو پرندے بنائے، جس میں تمام وہ جاندار جو اڑتے ہیں بنائے، یہ پہلے آسمان پر اڑتے ہیں۔ آپ نے سنا ہوگا کہ اگر پہلے آسمان کو پار کر کے اگر کوئی پرندہ چلے جائے تو وہ زندہ نہیں بچ سکتا، کیونکہ وہاں پر بہت زیادہ ہوا کی کمی ہوتی ہے، اس لیے اس کا دھام گھٹ جاتا ہے۔ سو یہ ہے لفظ آسمان کے لیے جو ہوا کا پرندے کے لیے استعمال ہوا ہے۔ پھر ہم دیکھتے ہیں جو دوسرا لفظ استعمال ہوا ہے، امال جیسا کہ ہم نے دیکھا اور آسمان سے تمہارے لیے پانی برسایا اور بڑی بڑی کیا کی پیداوار کی اور موسم عطا کیے. پھر ہم لفظ دیکھتے ہیں بارش, بارش کے طور پر. بارش کہاں سے ہوتی ہے؟ آسمان پر سے, اور یہ ہے پہلا آسمان. پہلا آسمان ہم جب طوفان نوح کے بارے میں دیکھتے ہیں تو خدا یہاں پر بارش سے اپنا غضب اپنا غصہ ظاہر کرتا ہوا نظر آتا ہے, جسے کیا کیا خدا خدا نے. پیدائش چھٹا اور آٹھواں باب جب ہم مطالعہ کرتے ہیں تو یہاں پر خدا کا غضب نظر آتا ہے کہ اس نے اس وقت کے لوگوں کو اور تمام چرند پرند کو جو رینگنے والے چپاؤں کو سب کو کیا کیا فنا کیا. صرف وہی پرندے اور جاندار اور لوگ بچے جو نوح کی کشتی میں تھے. اور یہاں پر ہم دیکھتے ہیں جیسے میں نے آپ کو کہا آسمان کے لیے لفظ جو استعمال ہوا ہے ہوا کے پرندے فلک آکاش بادل اور موسموں کی عطا یہاں سے بارش ہوتی ہے. سو پیدائش اس کا آٹھواں پیدائش اس کا ساتواں باب ہم جب دیکھتے ہیں تو ہم اس کی گیارہویں آیت سے دیکھتے ہیں تو نوح کی عمر کا 600واں سال تھا کہ اس کے دوسرے مہینے کے ٹھیک 17ویں تاریخ کو بڑے سمندر کے سب سوتے پھوٹ نکلے اور آسمان کی کھڑکیاں کھولی گئیں. آسمان سے کیا ہوئی؟ بارش ہوئی. 40 دن اور 40 رات زمین پر بارش ہوتی رہی. یہ کہاں سے بارش ہوتی ہے؟ پہلے آسمان سے. اور پھر اسی طرح جب پیدائش آپ آٹھواں باب اس کی 2 آیت کو دیکھتے ہیں تو لکھا ہے اور آسمان کے سوتے اور سمندر کے سوتے اور آسمان کے دریچے بند کیے گئے اور آسمان سے جو بارش ہو رہی تھی تھم گئی. یہ پہلا آسمان ہے جہاں سے بارش ہوتی ہے, جہاں سے خدا کیا کرتا ہے موسم عطا کرتا ہے, جس سے زمین پر کیا ہوتی ہے پیداوار ہوتی ہے. جب آپ پیدائش 2 باب کو دیکھتے ہیں تو زمین پر کوئی پودا نہیں تھا کیونکہ خدا نے ابھی زمین پر پانی نہیں برسایا تھا, یعنی کہ بارش نہیں ہوئی. سو بارش مختلف طریقے میں ہمیں نظر آتی ہے. بارش خدا کی برکتوں کو ظاہر کرتی ہوئی نظر آتی ہے, بارش ہمیں خدا کے غضب کو ظاہر کرتی ہوئی نظر آتی ہے, اور یہ کہاں سے ہے؟ پہلے آسمان سے, جہاں سے خدا ہمیں موسم عطا کرتا ہے. جب ہم بائبل مقدس میں ان الفاظوں کو دیکھتے ہیں, جیسے پہلا لفظ ہم نے ہوا کے پرندے دیکھا, پھر آسمان کے لیے لفظ ہم نے دیکھا آسمان سے بارش, اور ہم جو تیسرا لفظ دیکھتے ہیں آسمان سے خدا اوس برساتا ہے, یعنی کہ شبنم برساتا ہے. جب ہم اس لفظ کا مطالعہ کرتے ہیں تو یہ خدا کے کرم خدا کے فضل اس کی شفقت کی تصویر اور بہت دفعہ اس کے پیار کا اظہار ہمیں نظر آتا ہے. اس سے پہلے کہ ہم اس لفظ کو دیکھیں اوس کو بارش کو یا شبنم کو, میں چاہتا ہوں کہ میرے ساتھ دیکھیں کہ نوح کے طوفان میں جو نوح کے دور میں طوفان آیا پیدائش 6 اور 7 باب میں یہاں پر خدا اپنا غضب ظاہر کرتا ہوا نظر آتا ہے. لیکن جب ہم خدا باپ جو کہ رحم دل اور شفقت کرنے والا ہے اور کیا ہے رحم کرنے میں قادر ہے تو متی 5 باب اس کی 45ویں آیت کے مطابق خدا جو رحم دل اور راست باز ہے وہ اپنا سورج نیکوں اور بدوں پر کیا کرتا ہے چمکاتا ہے اور اپنا می نیکوں اور بدوں دونوں پر کیا ہے برساتا ہے. یہ می خدا کے رحم کو ظاہر کرتا ہے, اس کی محبت کو ظاہر کرتا ہے, اور یہ ہے پہلے آسمان کا اظہار. پھر ہم دیکھتے ہیں جس طرح کے زمین پیداوار کے لیے اسے پانی کی ضرورت ہوتی ہے. آپ کو یاد ہوگا کہ کہ ایلیا کے دور میں جب اس نے دعا کی تو 3 سال تک آسمان بند رہا، بارش نہیں ہوئی، اور جب ہم دیکھتے ہیں کہ اس نے دعا کی، یعقوب 5 باب اس کی 17 اور 18 آیت کے مطابق، تو آسمان سے کیا ہوئی؟ بارش ہوئی۔ ہم لفظ بارش کے بارے میں سیکھ رہے ہیں، اور اس وقت جو زمین ویران تھی، سنسان تھی، کوئی پیداوار نہیں تھی، بارش ہوئی تو اس ملک میں پیداوار ہوئی اور لوگوں کو کھانے کے لیے کیا ہوا؟ کھانے کا انتظام ہوا۔ پھر ہم دیکھتے ہیں عبرانیوں 6 باب اس کی 7 آیت میں، آسمان سے جو بارش ہوتی ہے وہ زمین سے کیا کرتی ہے؟ پھل پیدا کرتی ہے۔ میرے ساتھ اس حوالہ کو دیکھیں، عبرانیوں 6 باب اس کی 7 آیت، یہاں پر یوں خداوند کا کلام کہتا ہے، کیونکہ جو زمین اس بارش کا پانی پی لیتی ہے جو اس پر بار بار ہوتی ہے، اور ان کے لیے کارآمد سبزیاں پیدا کرتی ہیں، جن کی طرف سے اس کی کاشت بھی ہوتی ہے، وہ خدا کی طرف سے برکت پاتی ہے۔ سو بارش نہ کہ صرف خدا کے غضب کو بلکہ اس کے رحم اور اس کے طرز کو بہت دفعہ بائبل مقدس میں ظاہر کرتی نظر آتی ہے، اور یہ ہے متعلقہ، یعنی کہ پہلا آسمان ہے جو خدا نے تیار کیا، جس کے پیچھے خدا کا مقصد ہے، ہوا کے پرندوں کے اڑنے کے لیے۔ اس سے اس آسمان پر جو پہلا آسمان ہے ہمیں طرح طرح کے موسم عطا کیے، جو کہ بارش ہوتی ہے تو ہمیں کیا ہے؟ ہماری زمین جب بہت دفعہ کہتے ہیں کہ سوکا پڑ جاتا ہے، خشک زمین ہوتی ہے، زمین اپنی پیداوار نہیں دیتی، تو اسے بارش کی ضرورت پڑتی ہے۔ سو بارش یہ خدا کی کیا ہے؟ رحمت کو ظاہر کرتی ہوئی یہاں پر نظر آتی ہے۔ بہت دفعہ بارش ہمیں خدا کے قہر کو ظاہر کرتی ہوئی نظر بھی آتی ہے، اور جیسے میں نے آپ کو پہلے ہی بتایا ایلیا کے بارے میں، یہ تھا دوسرا لفظ جو کہ بارش۔ آج ہم تیسرے لفظ پر دیکھیں گے، آسمان سے بارش اور اوس۔ اوس یہ بھی خدا کے انتظام، خدا کے اظہار، یعنی کہ اس کے فضل، اس کی شفقت کا بہت دفعہ کیا کرتی ہوئی بائبل مقدس میں اظہار کرتی ہوئی ہمیں اوس نظر آتی ہے، اور اس کے لیے ہم دیکھ سکتے ہیں بائبل مقدس میں پیدائش 6 باب اس کی 8 آیت کو، معاف کیجئے، پیدائش 6 باب اس کی 8 آیت، متی 5 باب اس کی 45 آیت، عبرانیوں 6 باب اس کی 7، اور یعقوب 5 باب اس کی 17 اور 18 آیت، یہ بارش سے متعلقہ حوالہ جات ہے۔ اوس یعنی کہ شبنم، شبنم۔ جب ہم استثنا 33 باب اس کی 13 آیت سے 18 آیت تک دیکھتے ہیں، تو ہم یہاں پر جان پاتے ہیں کہ کس طرح جب موسیٰ وفات پانے کو تھا تو اس نے اسرائیل کے قبیلوں کے لیے کیا چاہی؟ برکت چاہی۔ سو 13 آیت کو جب ہم دیکھتے ہیں استثنا اس کی 33 باب اس کی 13 آیت کو دیکھتے ہیں، تو وہاں پر مرد خدا موسیٰ اس سے پہلے کے وفات پائے، وہ بنی اسرائیل کے گھرانے کے لیے برکت چاہتا ہے، اور یہاں پر اوس برکت کی نمائندگی کرتی ہوئی نظر آتی ہے۔ اور ہم 13 آیت میں دیکھتے ہیں اس 33 باب کا مفہوم کیا ہے، بنی اسرائیل کے قبیلے کے لیے مرد خدا موسیٰ کیا کرتا ہے؟ دعائے خیر کرتا ہے اپنی وفات سے پہلے۔ سو 13 آیت میں لکھا ہے، اور یوسف کے حق میں اس نے کہا، اس کی زمین خداوند کی طرف سے مبارک ہو، آسمان سے بیش قیمتی اشیاء اور شبنم اور گہرا پانی جو نیچے ہے۔ شبنم یعنی کہ آسمان سے شبنم، جسے اوس کہا گیا ہے۔ پھر 28 آیت میں اسی باب کے، اور اسرائیل سلامتی کے ساتھ یعقوب کا سوتا کہلائے، اناج اور مے کے ملک میں بسیرا ہو، بلکہ آسمان سے اس پر اوس پڑتی رہے، آسمان سے اس پر اوس پڑتی رہے۔ اور یہاں پر اوس اور شبنم کیا کرتی ہیں؟ خداوند کے انتظام، خدا کی برکت، خدا کے فضل کا یہاں پر اظہار کرتی ہوئی نظر آتی ہے۔ اور یہ ہے پہلا آسمان جہاں سے خدا کیا کرتا ہے، اوس پیدا کرتا ہے۔ اور اوس کو جب ہم دیکھتے ہیں، جسے شبنم کہا گیا ہے، جسے اوس کہا گیا ہے، اسے ہم دیکھتے ہیں جب ہوا میں، جب ہوا میں کیا ہوتی ہے، فضا میں درجہ حرارت شبنم تک درجہ حرارت کی کمی ہوتی ہے، تو اس کے بعد پھر آبی بخارات یعنی کہ قطروں کی صورت میں یہ شبنم زمین پر گرتی ہے۔ آپ اگر اکثر اسے دیکھ سکتے ہیں کہ جب دھند زمین پر گرتی ہے تو آپ کے شیشوں پر کیا جم جاتا ہے، آپ کو ظاہری طور پر شبنم نظر آتی ہے۔ یہ ہمیں بائبل مقدس میں خدا کے اس عظیم کام کی نشانی ہے کہ وہ پہلے آسمان سے اوس ظاہر کرتا ہے، جو اس کے کیا ہے، انتظام کا، اس کی برکت کا اظہار ہے۔ آپ کو یاد ہوگا کہ جداؤن نے جب خدا کو آزمایا تو اس نے کہا کہ میں اون کو رکھوں گا زمین کے درمیان، اگر اس پر اوس پڑے تو میں جانوں گا کہ میں بنی اسرائیل کے گھرانے کو چھڑانے کے لیے جاتا ہوں، کیونکہ تو اپنے قول کے مطابق سچا ہے۔ جب ویسا ہوا تو اس نے پھر خدا کو آزمایا اور اس نے کہا کہ اب اون پر اوس پڑی ہے، اب میں چاہتا ہوں کہ اون نہ بھیگے بلکہ صرف زمین ہی اوس سے تر ہو۔ بہت دفعہ اوس جو آسمان سے ظاہر ہوتی ہے، بائبل مقدس میں ہم دیکھتے ہیں کہ خدا کو آزمانے کے لیے خدا اسے اپنا اظہار ظاہر کرتا ہوا نظر آتا ہے کہ میں اپنے وعدوں میں سچا ہوں، میں تمہیں مہیا کروں گا۔ اور آپ کو یاد ہوگا کہ بنی اسرائیل قوم جب بیابان میں تھی تو خدا نے آسمان سے من کے ساتھ کیا برسائی؟ اوس برسائی، جو کہ خدا کا انتظام ہے بنی نوع انسان کے لیے۔ سو یہ ہے پہلے آسمان کے بارے میں، جس کے لیے انگلش میں دو لفظ استعمال ہوئے ہیں، سکائی اور ہیون، اور اردو میں ہوا کے پرندوں کا لفظ استعمال ہوا ہے، یہاں پر ہوا کے پرندے اڑتے ہیں۔ پھر بارش کا لفظ استعمال ہوا ہے، یعنی کہ آسمان سے بارش ہوتی ہے۔ پھر تیسرا لفظ ہم نے دیکھا اوس، جو کہ خدا کے فضل اور رحم کا اور انتظام کا بہت دفعہ اظہار ہمیں نظر آتا ہے۔ اور یہ کیا ہے؟ پہلے آسمان سے جو سب چیزیں خدا کیا کرتا ہے، پیدا کرتا ہے۔ اور یہ ہے خدا کے کلام میں سے پہلے آسمان کی مختصر جی تصویر، جسے آپ جان سکتے ہیں کہ پہلا آسمان، بے شک اس کے لیے ہوا کا لفظ، ہوا کے لفظ، پرندوں کا لفظ استعمال ہوا ہے، بارش اور مختلف نام استعمال ہوئے ہیں، لیکن یہ آپ جب بھی بائبل مقدس میں دیکھتے ہیں پہلے آسمان کا، آپ کس طرح مطالعہ کر سکتے ہیں؟ آپ پہلے آسمان کے ساتھ بارش، بادل، بجلیاں اور پھر ہوا کے پرندوں کو جب دیکھتے ہیں تو آپ اس سے اندازہ لگا سکتے ہیں یہاں پر خدا پہلے آسمان کے بارے میں بات کر رہا ہے، جہاں سے اوس پڑتی ہے، جہاں سے بارش ہوتی ہے، جہاں سے مختلف کیا کرتا ہے، خدا موسم عطا کرتا ہے۔ ایمال 14 باب اس کی 17 آیت کے مطابق، چنانچہ اس نے مہربانیاں کی اور آسمان سے تمہارے لیے پانی برسایا اور بڑی بڑی پیداوار کے موسم عطا کیے۔ یہ خدا کی مہربانیاں ہیں، یعنی کہ مہربانیوں کا مطلب خدا کی عنایت، خدا کی شفقت، خدا کی بخشش، خدا کا رحم، خدا کا انتظام۔ اور یہ خدا کا انتظام ہے کہ اس نے جو پہلا آسمان تیار کیا ہے، جس میں جسے فضا بھی کہا گیا ہے، فلک بھی کہا گیا ہے، جسے بادلوں کی ظاہری گرد اور قوس، جسے بادل بھی کہا جاتا ہے، یہ اس لیے تیار کیا گیا کہ زمین پر بارش ہو۔ اور بارش جیسا کہ ہم نے نوح کے وقت میں دیکھا، خدا کے غضب کو ظاہر کرتی ہوئی نظر آتی ہے، لیکن اس کے بعد ہم دیکھتے ہیں بہت جگہ، جیسے متی 5 باب میں ہم دیکھا کہ خدا اپنا می ناراستوں اور راستوں دونوں پر برساتا ہے. یہ کیا ہے؟ خدا کا انتظام. وہ اپنی برکتیں کیا کرتا ہے؟ ظاہر کرتا ہے. خدا اپنے کلام کے وسیلہ سے بنی اسرائیل کو بیابان میں کیا کرتا ہے؟ مان اور اسے اس کے ساتھ اوس برساتا ہے. بائبل مقدس میں بہت سے حوالہ جات ہیں، لیکن ہم صرف آج پہلے آسمان کے بارے میں سیکھ رہے ہیں. کیوں اس کا مطالعہ کرنا ضروری ہے؟ کیونکہ ہم تیسرے آسمان کے بارے میں سیکھ رہے ہیں. یہ تیسرا آسمان کیا ہے؟ جہاں پر ایمانداروں کو کیا دیا جائے گا؟ انعام، بدلہ، صلہ، ان کا جو کام انہوں نے کیا ہے اس کی مزدوری دی جائے گی. سو یاد رکھیں، جو کچھ آپ شاہی ایلچی، شاہی کاہن، آپ اس زمین پر کرتے ہیں، آسمان پر یعنی کہ تیسرے آسمان پر خداوند یسوع مسیح کے تخت کے سامنے آپ اپنے ہر اس کام کا بدلہ پائیں گے، اس کا اجر پائیں گے. اس کا کیا پائیں گے؟ جو کچھ کریں گے اس کا بدلہ پائیں گے. اگر روح کے زور میں کیا ہوگا تو روحانی بدلہ پائیں گے، اگر جسم کے زور پر کیا ہوگا تو اس کا کوئی بدلہ نہیں. جیسے آپ نے پہلے اس پلپٹ میں سے سیکھا ہے کہ یسوع مسیح نے کہا کہ اگر دکھاوے کے لیے تم خرائط، دکھاوے کے لیے دعا، دکھاوے کے لیے اپنے آپ کو یا انسانوں کو خوش کرنے کے لیے کچھ کرتے ہو تو تم اپنا اجر زمین پر پاگے. اور وہ زمین پر اجر کیا ہے؟ لوگوں سے واہ واہ. لیکن اگر تم، یسوع مسیح کہتا ہے، صحیح نظریے سے اپنے آپ کو خاکسار بنا کر میری طرح، جس طرح کہ میں نے اپنے باپ کی مرضی کو پورا کیا ہے، اس طرح اس سوچ کے ساتھ خدمت کرو گے تو تم آسمان پر اپنا اجر ہرگز نہ کھو گے، اور اس میں کوئی بھی کام ہو سکتا ہے. اگر آج آپ مصیبت اور دکھ میں سے گزر رہے ہیں، نا حق دکھ اٹھا رہے ہیں، تو یاد رکھیں آسمان پر بڑا اجر ہے. اگر آپ آج کسی کی مدد، ایک پیالہ پانی پلاتے ہیں، تو آپ اس کا اجر نہیں کھوئیں گے. اور کس بات کا اجر ملے گا؟ جب ہم کہیں گے کہ یہ جو کچھ بھی ہم کر رہے ہیں خداوند کو خوش کرنے کے لیے کر رہے ہیں، اپنے لیے نہیں کر رہے. تو اس وقت یسوع مسیح کہتا ہے کہ جب تم جن باتوں کا میں نے تمہیں حکم دیا ہے کیا کر چکو؟ تکمیل کر چکو، اسے پورا کر چکو، تو غرور نہ کرو. یہ نہ کہو کہ ہم نے کچھ کیا، بلکہ کہو کہ ہم تو نکمے نوکر ہیں، اس کے خون خریدے غلام ہیں، ہم نے وہی کیا جو ہم پر کرنا فرض تھا. آج اگر میں آپ کو کلام خدا کا مطالعہ کروا رہا ہوں، آپ کو سکھا رہا ہوں، تو یہ میرے لیے کوئی فخر نہیں ہے. یہ میرے لیے یہ نہیں کہ میں نے کچھ کیا، یہ اسی لیے ہے کیونکہ یسوع مسیح، جو کہ محبت ہے، جس کی محبت مجھ پر ظاہر ہوئی ہے، آپ پر ظاہر ہوئی ہے، اسی کی محبت کے باعث یہ خدمت کی جا رہی ہے. اسی کی محبت کے باعث گھنٹوں گھنٹوں بائبل مقدس کا مطالعہ کر کے ہر روز یہ فکر کی جاتی ہے کہ آپ کی روحانی زندگی کے لیے آپ کو خوراک دی جائے. سو مجھے فخر کرنے کی ضرورت نہیں کہ میں نے کچھ کیا، بلکہ مجھے یہ یاد رکھنے کی ضرورت ہے کہ اس کا غلام، اس کا خون خریدا ہوتے ہوئے کیا کرنے کی ضرورت ہے؟ کہ جو کچھ میں نے کیا یہ مجھ پر فرض ہے. اور اسی بات کو ہم لوکا کی انجیل اس کے 19 باب کی 15 اور 26 آیت میں دیکھتے ہیں. بہت سے ایمانداروں کا نظریہ ہے، جیسا کہ ہم تیسرا نوکر دیکھتے ہیں، اس نے ان نعمتوں برکتوں کو لیا اور کبھی استعمال نہیں کیا، کوئی رشتہ نہیں رکھا، کچھ بھی نہیں جانا. لیکن دو پہلے نوجوان جو مسیحی ایماندار، مسیحی مسافر، وہ کیا کرتے ہوئے نظر آ رہے ہیں؟ انہوں نے اپنے حق کو سمجھا اور اس ذمہ داری کو لیا، اور پھر بادشاہ ان سے کیا کر رہا ہے؟ حساب لے رہا ہے. हमसे भी हमारे कामों के बदले में वो हिसाब लेगा। हिसाब का मतलब ये डरने की बात नहीं, घबराने की बात नहीं, हिसाब का मतलब कि हर एक के काम के मुआफक देने के लिए अजर मेरे पास है। जो कुछ हमने किया है, जिस पैमाने से हमने बोया है, उसी पैमाने से काटेंगे। अगर रूह के जोर में बोया है तो रूह से क्या करेंगे, उन नेमतों उन अजरों की फसल काटेंगे। अगर जिस्म के बायस यानी के बुरा रवैया रखते हुए अपने आप को बढ़ाने के लिए, जैसे फकी फरीसियों को और आज बहुत से ईमानदारों का रवैया है, ऐसे जहनी रवैये के लिए खुदा कहता है कि मेरे पास कोई अजर नहीं। सो याद रखें कि आप जो कुछ भी करते हैं इस तरह करें, बगैर शिकायत शिकवा करते हुए, इसलिए करें कि आप खुदावंद के लिए करते हैं, बगैर बुड़बुड़ाए हुए करें। अगर कर सकते हैं तो दिल लगाकर करें, जी से करें। उस नौकर की तरह ना कहें जिसे उसके मालिक ने कहा, उसके बाप ने कहा कि खेत में जाओ, उसने कहा कि हाँ मैं जाऊंगा, लेकिन कभी नहीं गया। जिसने ना की उसने याद करके वापस मुड़ा और फिर जाके ताबेदारी की। हर दिन हमें इसीलिए दिया गया है कि हम अपने खुदावंद की ताबेदारी करें, और ये मुश्किल नहीं है। अगर हिकमत की कमी है तो यकूब कहता है कि उससे मांगो तुमको दी जाएगी। अगर कुव्वत की कमी है तो याद रखो कि सारी कुदरत उसने, जो रूहुल कुद्दस की कुदरत आपके अंदर रखी है, हद से ज्यादा कुदरत, जो हमारी तरफ से नहीं खुदा की तरफ से है, वो हमें अनायत की गई है। उसने वो हक, वो नेहमतें, वो बरकत, अपना कलाम इसीलिए दिया है कि हम इन भेदों को जानें और फिर उन्हें से इस्तेमाल करें और दूसरों को बताएं। आए हम खुदावन के हुजूर चुके। खुदा बाप, इस पहले आसमान के भेद के लिए तेरा शुक्र करते हैं, सारी सच्चाई के लिए तेरा शुक्र करते हैं। सुनने वालों को बड़ी बरकत दे, यीशु मसीह के नाम में, आमीन।